चियालापन जुन चाहिँ हामीले दाईले सिकाइराख्नु भएको छ, अब आज र अर्को एउटा म्यासेज पछि यो सिरिजको अन्त हुन्छ भन्नुभएको छ।
Tonight again, we're on the same topic as last week. It's called the Cross and Service.
अनि आज पनि हामी त्यही शीर्षकमा हेर्दैछौँ जुन चाहिँ गएको हप्तामा, त्यो चाहिँ क्रुस र सेवकाई सेवा।
And last week we looked at 2 Corinthians chapter 4.
अनि गएको हप्ता चाहिँ हामीले दोस्रो कोरन्थी 4 अध्याय हेरेका थियौँ।
We're going to look at 2 Corinthians chapter 5 tonight.
अनि आज चाहिँ हामी दोस्रो कोरन्थीको 5 अध्याय हेर्नेछौँ।
And we're going to look at it slowly, verse by verse, instead of reading the whole passage at once.
अनि आज चाहिँ दोस्रो कोरन्थी 5 अध्यायबाट पुरा प्यासेज एकैचोटि नपढिकन पद पद गरेर हेर्नेछौँ।
And like we talked about last week, Paul is talking about his own ministry of the gospel.
गएको हप्ता हामीले कुरा गरेको जस्तै पाउलले चाहिँ उनको आफ्नै सुसमाचारीय सेवकाइ जे थियो त्यसको बारेमा कुरा गरिराखेका छन्।
And what he sees and what he's teaching is similar to the way Jesus taught his disciples, but now we're some years beyond Jesus' teaching.
अनि उनले चाहिँ जुन कुरा अनुभव गरेका थिए, शिक्षा दिइराखेका थिए, त्यही त्यो कुरा चाहिँ येशु प्रभुले जे सिकाउनु भएको थियो र उहाँले पनि खप्नु भएको दुःख थियो, त्यो त्यो एकदम उस्तै थियो भनेदेखि आज तपाईँ र मेरो समयसम्म आउँदाखेरि त्यस बेलादेखि अहिले केही समय धेरै समय पछि छौँ हामी।
And this helps us because we're also removed from Jesus' ministry, but we see how men and women in the first century interpreted what he told his disciples.
अनि यो हाम्रो लागि महत्त्वपूर्ण छ किनभने हामी पनि येशु प्रभुको सेवकाइबाट हेर्छौँ। अनि वास्तवमा पहिलो चेलाहरूलाई येशु प्रभुले सिकाउनु भएको र उनीहरूले गरेको सेवा र उनीहरूले भएको दुःख, उनीहरूले दिएको सन्देश, त्यो कुराहरूको लागि हामीले आज हाम्रो जीवनमा पनि येशु प्रभुको सेवकाइ र उहाँको वचन कसरी सेवा गर्ने, कसरी बुझ्ने भन्ने कुरामा यो कुरा हेरेर हामी फाइदा लिन सक्छौँ अथवा हामी अझै बुझ्न सक्छौँ।
And so I'm going to start reading chapter, Dosor Korinti, Pancha Dei, Ekpad, Matra, Aile. And the title says, Hamro Sworgia Bas Stan. Kinebane, Hami Jandachal, Ki, Hamile, Bas, Gareko, Yo, Partivwa, Sarir, Dali, Gaitapani, Sworgama, Anantasama Rahani Parmeshwarle Dinubaiko Hamro Garcha Jo Hatle Banaiko Poina. Now he's comparing, he doesn't use the word tent here, but in the English it uses the word tent, and he's comparing his body to a tent.
अनि वास्तवमा अङ्ग्रेजीमा चाहिँ उनको शरीरलाई चाहिँ एउटा पाल जस्तो भनेर भनेको छ, तर यहाँ चाहिँ पार्थिव शरीर भन्ने शब्द हामीले त्यसलाई पाउँछौँ।
And he's going to compare his earthly body, like a tent, to a heavenly body that he will someday get, which is like a house.
अनि उनले चाहिँ पावलले वास्तवमा यो संसारको संसारमा भएको हाम्रो भौतिक शरीर चाहिँ पाल जस्तो छ भनेदेखि अनि स्वर्गमा परमेश्वरबाट पाइने शरीर चाहिँ एउटा घर जस्तो छ।
And Paul is looking very much forward to getting that house, which a foundation and good walls and good strong materials, because his earthly body is pretty weak.
अनि वास्तवमा पावल चाहिँ अब स्वर्गमा गएपछि पाउने जुन चाहिँ घर छ जसको जग बलियो छ, सम्पूर्ण कुरा छ, त्यसको उत्कट इच्छा गरिरहेको छ, किनभने उनको शारीरिक भौतिक शरीर चाहिँ धेरै कमजोर छ।
Now, I was thinking today that, one time Paul said he was caught up into third heaven. So he might have seen what these heavenly bodies were all about.
अनि पाउलले वास्तवमा एकचोटि तेस्रो स्वर्गमा उनीको अनुभव गरेको कुरा वर्णन गरेका थिए। त्यसैले हुनसक्छ यो स्वर्गमा गएपछि पाउने शरीर कस्तो छ भनेर पाउलले केही अनुभव गरेको पनि हुनसक्छ।
And you might be very happy with your body. I'm not too unhappy with mine, but being a little bit older than you are, I can see where these earthly bodies don't really last very long.
अनि सायद तपाईँ आफ्नो शरीरप्रति धेरै खुसी हुनुहुन्छ होला, अनि उहाँले भन्नुहुन्छ म खुसी त छु तर मेरो उमेरले गर्दाखेरि अहिलेको मेरो शरीर तपाईँको भन्दा अलिकति कमजोर भएको छ।
धेरै कमजोर छ.
<आ,
Paul was hoping that Jesus would return during his lifetime and tear down his tent and give him this new eternal body, which would compared to the house with foundations.
laughs> त्यो संसारिक यो पालको शरीरलाई चाहिँ भत्काएर अनि त्यो बलियो जुन स्वर्गीय शरीर छ उहाँले दिनुहुने, जुन चाहिँ घर जस्तो जग बसालिएको बलियो हुन्छ, त्यो शरीर यशुप्रभुले दिनुहुन्छ, त्यो आशा उनले गरिराखेको थिए।
And Paul's going to say that he's groaning in his earthly body, not because of pain particularly, but because he believes he will glorify God in a greater extent in that heavenly body.
अनि पाउलले चाहिँ वास्तवमा त्यो जुन चाहिँ स्वर्गीय शरीर पाउनेछ त्यसको लागि चाहिँ उत्कट इच्छा भित्रैदेखि गरिराखेका थिए, किनभनेदेखि यो शरीर जुन यो शरीरमा छौँ यो चाहिँ कमजोर हुँदै गइरहेको छ, तर जब स्वर्गीय शरीर हामीले पाउनेछौँ त्यसबाट चाहिँ अझै परमेश्वरको महिमा गर्न सकिन्छ, यशुप्रभुको महिमा हुन्छ भन्ने उनको त्यो सोच थियो।
Now, you might think this is kind of strange. Paul's giving a lot of attention to his body. What's that got to do with the gospel?
अनि कहिलेकाहीँ तपाईँलाई यस्तो पनि विचार आउन सक्छ कि पावलले चाहिँ आफ्नो शरीरको बारेमा यति धेरै विचार गरेको छ, अनि तर वास्तवमा what was the last part you said?
What's the significance of the body related to the gospel?
अनि वास्तवमा किन यस्तो शरीरको कुरा गरिरहेको छ भनेर जुन हामीलाई विचार आउन सक्छ, तर सुसमाचारको सम्बन्धमा बडीको के महत्त्व छ त?
Now, you have to remember that Paul was living in an environment that is very much different than ours. He was living in the Greek culture, and they saw the body as a prison house for the soul.
अनि वास्तवमा हामी जुन विचारमा जिउँदैछौँ, जुन सोचहरू हाम्रो छ, पाउलको सोच विचार एकदम फरक छ। अनि ग्रिकहरूको सोचमा त्यतिखेरको विचारमा यो शरीर भनेको चाहिँ एउटा प्राणलाई एउटा झ्यालखानमा राख्ने जस्तै त्यस्तो खालको सोच उनीहरूको हुन्थ्यो।
And for them, death would release the soul from the prison of the body.
अनि उनीहरूको लागि तिनीहरूको सोचमा चाहिँ जुन प्राण चाहिँ उनीहरूको त्यो शरीरको शरीरमा कैद गरिएको जस्तै छ, तर जब शरीरको मृत्यु हुन्छ त्यसपछि त्यो प्राण जो कैद गरिएको जस्तै छ त्यो स्वतन्त्र हुन्छ, त्यस्तो सोच उनीहरूको हुन्थ्यो।
So in the Greek mind, the body was sometimes considered evil or maybe moderately just useless.
अनि वास्तवमा ग्रिकहरूको सोचमा चाहिँ शरीर भन्ने बित्तिकै कतिचोटि चाहिँ यो चाहिँ खराब कुरा हो शरीर भन्ने, अथवा यो काम नलाग्ने कुरा हो भन्ने त्यस्तो खालको विचार ग्रिकहरूले त्यस्तो सोच्थे।
But Paul, as a Christian, saw the body in a positive light.
तर पाउल चाहिँ क्रिस्चियन भएको हुनाले शरीरलाई चाहिँ सकारात्मक हिसाबले उनले विचार गरे।
I think it's maybe Ephesians. Yeah, I think it is Ephesians. He likens the church to, he calls the church the body of Christ.
अनि वास्तवमा एफिसीको पत्रमा पाउलले मण्डलीलाई चाहिँ ख्रिस्टको शरीर भनेर भनेका छन्।
And he would not use that language if he thought that the body was evil.
अनि यदि उसको सोचमा चाहिँ शरीर चाहिँ खराब हो, दुष्ट हो भन्ने नै विचार थियो भने त्यो भाषा अथवा शरीर मण्डली चाहिँ ख्रिस्टको शरीर हो भनेर जुन भनिएको छ त्यो भाषा चाहिँ उनले प्रयोग नगरेको हुनु पर्थ्यो।
God sees our body as a vital part of the way he intends for us to glorify him.
अनि वास्तवमा परमेश्वरले हाम्रो शरीर चाहिँ उहाँलाई महिमा दिने कुराको बारेमा एकदमै महत्त्वपूर्ण भूमिका खेल्ने कुरा हो। शरीरले चाहिँ उहाँलाई महिमा दिनुपर्छ।
Remember just a few weeks ago we talked about Romans 12, 1 and 2, present your bodies a living sacrifice. Why? Bodies are important.
किनभनेदेखि हामीले केही हप्ता अगाडि रोमी 12 को 1 र 2 पढेको थियो, त्यहाँनिर चाहिँ आफ्नो शरीरलाई जिउँदो बलिदानको रूपमा परमेश्वरलाई दिइहाल। अनि त्यहाँनिर शरीरको कुरा छ किनभनेदेखि शरीर चाहिँ परमेश्वरलाई महिमा दिने कुरा हो।
And Paul believes that the eternal body that we will receive, our resurrection bodies, will be useful to God in eternity.
अनि वास्तवमा पावलले विश्वास गरेका थिए र सिकाएका थिए के भनेदेखि हाम्रो शरीर जब हामीले नयाँ शरीर पाउँदछौँ त्यो चाहिँ अनन्तसम्म परमेश्वरलाई महिमा दिने कुरा हो।
And those bodies, those eternal bodies, are not under the curse of the fall, and so we will use them to glorify God to a greater degree than we're able to even now.
अनि वास्तवमा त्यो नयाँ शरीर जो परमेश्वरले दिनुहुन्छ स्वर्गीय शरीर त्यो चाहिँ अनन्तसम्म रहने शरीर, अनि त्यो शरीरद्वारा चाहिँ अहिलेको हाम्रो शरीरबाट भन्दा अझै परमेश्वरलाई निरन्तर महिमा दिन सकिन्छ।
All right, I'm going to continue reading Dosor Korinti Panch Adai Dui. Deki panch sama padharu, continuing from verse 1. Yaha vastama hami
Byakul.
byakul bancho ra swargya dera garan garna ut ut
Dharan
ut
garne
ut utkul
utkat.
utkut utkut icha garchom. Kinabane tyo garan
Dharan.
Dharan, sorry, Dharan Garera, Hami, Nango, Nanga, Hune Chaino. Kiniki, yes, Derama, Hunda, Chinta Le, Hami, Suskera, Halcho, Hami, Nango, Nanga, Ao Banera, Hoina, Tara, Aza, Birdi, Vastra,
Dharan.
Dharan garau banera ho taki jo
Moran.
maransil cha tyo jivan ma samawes hos aba hamilai yes kurako nimti tayar paridini parmeshwar nei hunuhuncha jasle hamilai bainako rupma Pavitra Atma Dinupaiko Cha. Sorry about my reading there.
That's good.
Basically, he's saying our earthly bodies are breaking down.
अनि यहाँनिर वास्तवमा पावलले भन्दैछन् यो संसारिक भौतिक शरीर चाहिँ एक दिन नाश हुँदै जाँदैछ।
But God has given us the Spirit, His Spirit, as a pledge or down payment of the full experience that we shall enjoy when we're resurrected.
तर परमेश्वरले हामीलाई अहिले नै उहाँको आत्मा दिनुभएको छ जो बैनाको रूपमा, अनि जुन चाहिँ द्वारा हामीलाई थाहा हुन्छ कि जब हाम्रो साँच्चै स्वर्गीय शरीर हुन्छ त्यसकै अनुभव आज गर्न सक्छौँ जुन चाहिँ पूर्ण रूपमा हामी उहाँको महिमामा जिउन सक्छौँ।
Now we're trying to get to a point where we're going to spend more time, but I'm continuing to read from verse 6.
हामी जुन कुरा आज हेर्न गइरहेको छौँ त्यसमा त्यसमा केन्द्रित हुँदै जाँदैछौँ, तर त्यसको लागि हामी 6 पदबाट फेरि पढ्दै जानेछौँ।
We'll read छपदेखि आठसम्म, होपफुली. यस कारण हामीलाई सम्पूर्ण भरोसा छ, हामी जान्दछौँ कि हामी जबसम्म शरीरमा रहन्छौँ तबसम्म प्रभुबाट अलग हुन्छौँ, किनकि हामी विश्वासद्वारा हिँड्छौँ, देखिने कुराको आधारमा होइन. हामीमा पूर्ण भरोसा छ, बरु शरीरबाट अलग भएर प्रभुसँग रहन हामी चाहन्छौँ. Paul is encouraged because he knows what's ahead for him and for all believers.
अनि पाउललाई थाहा छ, अनि मानिसहरूलाई उनले जुन कुरो यो शरीर र स्वर्गीय शरीर यो आत्मिक जीवन अनुभव गरेका छन् अरूको लागि पनि त्यसको बारेमा उत्साह दिन चाहन्छन्, त्यो कुरा बुझाउन चाहन्छन्।
And he's talking about either being here, which means apart from the Lord, or being there, being near the Lord, and having that new body.
अनि उहाँले त्यही कुरा गर्दैछन्, यहाँ यस संसारमा हुँदाखेरि हामी प्रभुबाट टाढा छौँ, यहाँ हुँदा पनि हामी त्यो अनुभवमा जान्छौँ, तर जब हामी प्रभुसँग हुनेछौँ हाम्रो नयाँ शरीरमा हामी उहाँको महिमामा हुनेछौँ।
Now, one of the main emphasis of this chapter is found in verse 9, because he talks about wanting to please the Lord, whether he's here or there.
अनि वास्तवमा यहाँ यो खण्डमा भन्न खोजेको महत्त्वपूर्ण कुरा चाहिँ उनले दोस्रो कोरन्थी 5:9 भनेका छन्। किनभनेदेखि यसै कारण शरीरमा यस शरीरमा हुँदा अथवा यता अलग भएर उहाँसँग हुँदा त्यसको मुख्य लक्ष्य चाहिँ उहाँलाई प्रसन्न बनाउने, उहाँको महिमा गर्ने नै हो।
So I'm going to read that now, Bud 9. No, rather. यसै कारण चाहिँ हामी शरीरमै हुँ चाहिँ अलग रहँ, उहाँलाई प्रसन्न तुल्याउन नै हाम्रो लक्ष्य हुन्छ. Everything Paul plans is done with an eye of pleasing Jesus Christ.
अनि वास्तवमा पावलले जे जे कुरा गरेको छ सम्पूर्ण कुरा येशु प्रभुलाई प्रसन्न बनाउने, उहाँलाई खुसी बनाउने कुरालाई ध्यान दिएर, त्यसमा ध्यान दिएर उनले सबै कुरा गरेका छन्।
And that's a good thing to examine ourselves with as we pass over this particular verse.
अनि जसै हामी यो पद हेर्दै गर्दैछौँ 9 पद, हाम्रो जीवनको बारेमा पनि हामीले आफैलाई जाँच्न सक्छौँ कि हामीले गरेका सबै कुराहरू परमेश्वरलाई प्रसन्न बनाए बनाउँछ कि बनाउँदैन, परमेश्वरलाई प्रसन्न बनाउने कुरा नै हाम्रो लक्ष्य छ कि छैन त्यो जाँच्ने कुरा हो।
And we could just say, is this thought and this speech that I'm about to say, is it pleasing to the Lord?
अनि हामीले भन्न सक्छौँ जुन विचार म गरिरहेको छु अथवा जुन विचारलाई मैले व्यक्त गर्छु भन्दछु कि यो प्रभुलाई प्रसन्न बनाउने कुरा छ, उहाँलाई महिमा दिने, उहाँलाई मनपर्ने कुरा छ, यो हामीले आफैलाई जाँच्न सक्छौँ।
Or in the bazaar, buying this, is this pleasing to the Lord? Or talking to so-and-so person, is that pleasing to the Lord?
अनि हुनसक्छ हामी बजारमा जान्छौँ, पसलमा जान्छौँ, केही कुराहरू किन्छौँ अथवा मान्छेहरूसँग भेट हुन्छ, हामीले कुराहरू उनीहरूसँग गर्छौँ, यो किन्ने कुरा अथवा कुरा गर्दाखेरि मान्छेहरूसँग भेट्दाखेरिको कुरा, यो सबै कुरा के प्रभुलाई प्रसन्न गर्ने गर्नको लागि गरिरहेको छौँ कि त्योभन्दा फरक छ?
Now, I don't know if this applies to you all or not, but the teaching that I heard was it mentioned this, so I'm going to mention it also, but it may not be very clear to you.
अनि उहाँले भन्दै हुनुहुन्छ यो विषयमा कुरा गर्दै जाँदाखेरि यसको शिक्षामा एउटा कुरा उल्लेख गरिएको छ जुन कुरो तपाईँले बुझ्न सक्नुहुन्छ सक्नुहुन्न, तर उहाँले प्रयास गर्नुहुन्छ हामीलाई कि यो विषयमा बुझाउनलाई।
This is something that people have observed, that there's a wrong teaching about grace in our day.
अनि वास्तवमा यो अनुग्रहको बारेमा जो शिक्षाहरू विभिन्न ठाउँमा दिइराखेका छन् कतिजना मान्छेहरूले चाहिँ यसको बारेमा विचार गर्दै गर्दा कति मान्छेहरूले चाहिँ अनुग्रहलाई चाहिँ गलत प्रकारले प्रस्तुत गरिरहेको हामी देख्छौँ।
And we know that no one acts perfectly in righteousness all the time.
अनि तर हामीलाई यो कुरा पनि थाहा छ, कसैले पनि सम्पूर्ण समयमा गल्ती नगरेर सधैँ धार्मिकताकै हिसाबले मात्रै चल्न सक्ने हुँदैन, त्यस्तो पर्फेक्ट हामी हुन सक्दैनौँ, कोही पनि हुन
But
सक्दैन।
some people using that thought have said, oh, I shouldn't try to be righteous because that appears to be prideful.
अनि कतिजना मान्छेले त्यही विचारलाई लगेर यसो भन्छ अरे, धर्मी हुन कोसिस अथवा त्यस्तो प्रभाव पार्न, त्यस्तो गर्न कोसिस म गर्न चाहन्न, किनभने त्यसो गर्दा चाहिँ मैले मेरो के भन्छ त्यो धार्मिक घमण्ड देखाएको जस्तो हुन्छ, त्यो खालको विचार मान्छेले गर्न गर्छन्।
Or if they see they're pursuing righteousness, they might be embarrassed by their own righteousness.
अथवा उनीहरूले जब धार्मिकताको पछि लागेछन्, उनीहरू आफ्नै धार्मिकता देखेर चाहिँ उनीहरूलाई निराश हुन सक्छ।
But this is not the teaching of the Word of God.
अनि त्यो खालको शिक्षा दिनु होइन, हामी धार्मिकताको लागि प्रयास गर्दाखेरि चाहिँ हामीले धार्मिकतामा घमण्ड गर्ने भने, त्यस्तो खालको शिक्षा दिनु चाहिँ त्यो परमेश्वरको वचनको शिक्षा चाहिँ होइन।
We should aim at godly, righteous lives like Paul did.
अनि हामीले पनि पावलले जसरी परमेश्वरको इच्छा अनुसारको धार्मिकताको जीवन जिउने प्रयास गरेका थिए, हामीले त्यही प्रयास गर्नुपर्छ।
And Paul encourages us, and Jesus does too, to be light to those around us.
अनि वास्तवमा पावलले हामीलाई त्यो उत्साह दिएका छन्, अनि येशु प्रभुले वास्तवमा हामीलाई उत्साह दिएछन्, त्यो चाहिँ हामी वरिपरि भएका मानिसहरूको बिचमा चाहिँ हामी एउटा ज्योति जस्तै प्रकारले जिउनु पर्छ।
If our light is actually darkness, what's the point?
यदि हाम्रो ज्योति चाहिँ अन्धकार छ भने के मतलब भयो?
And light exposes what is not good and right. We know that.
अनि वास्तवमा जब ज्योति हुन्छ, उज्यालो हुन्छ, त्यसले चाहिँ गलत र सही कुरालाई के गलत छ भनेर देखाउँछ, के सही छ भनेर, जस्तो छ त्यस्तै देखाउने काम चाहिँ ज्योतिले गर्दछ।
And those who are in the darkness, they need light. They do need love too, but they need light first to know that they're in the darkness.
अनि वास्तवमा जो मानिसहरू अन्धकारमा जिइराखेका छन् परमेश्वर बाहेक, उनीहरूलाई प्रेम पनि चाहिन्छ, तर त्योभन्दा बढी उनीहरूलाई ज्योति चाहिन्छ, किनभने उनीहरूले आफू अन्धकारमा छु भन्ने कुरा देख्नु पर्यो।
And Paul says other places, and maybe Paul, maybe Peter, I can't remember, but he says, we reprove outsiders by living righteously.
अनि वास्तवमा पत्रुसले हुनुपर्छ, हामीले चाहिँ धार्मिकताको हिसाबले जिएर अरू मानिसहरूकोलाई चाहिँ यस्तो खालको जीवन जिउनु पर्छ भन्ने कुरा उनीहरूले सुध्रिने बाटो हामीले देखाउन सक्नुपर्छ।
And Paul says in Romans that we should not continue in sin that grace may abound.
अनि वास्तवमा रोमीमा पावलले भन्दछन्, हामी पापै गरिराख्नु हुँदैन ताकि अनुग्रहले चाहिँ काम गरेको, अनुग्रह प्रशस्त मात्रामा छ भनेर हामीले पापै मात्रामा जिउनु हुँदैन।
And people had gotten the wrong idea because Paul said earlier in Romans that where sin abounded, grace abounded the more.
अनि पावलले रोमीको अघिल्लो भागहरूमा भनेका छन्, जहाँ पाप छ त्यहाँ अनुग्रह पनि छ,
That's good.
त्यहाँ
But
हुँदैन।
Paul reminded them that grace is given so that we would not sin, that we would live righteously.
अनि वास्तवमा पावलले सम्झाएका छन् कि हामीलाई परमेश्वरले अनुग्रह दिनुहुन्छ ताकि हामी पापमा होइन कि हामी धार्मिकतामा जिउन सकौँ।
All right, moving on to verse 10.
दसौँ पद,
दस पद. किनकि हामी सबै क्रिस्का न्याय आसनका सामने खडा हुनुपर्छ यसरी शरीरमा हुँदा आफूले गरे बमोजिम हरेकले असल र वा खराब प्रतिफल पाउनेछ. Now that's pretty clear, I think, what we're talking about there, but we need to think about it.
अनि वास्तवमा हामीले जुन कुरा भनिराखेका छौँ यहाँ प्रष्ट छ 10 पदमा, अनि वास्तवमा यसको बारेमा हामीले सोच्नुपर्छ।
Now there are several kinds of judgment in the future for everybody.
अनि वास्तवमा आउँदा दिनहरूमा जब न्याय आउँदछ, एउटा भन्दा बढी धेरै किसिमको न्याय त्यहाँ भनिएको छ, अनि जो चाहिँ हरेक व्यक्तिको लागि कुनै न कुनै न्यायमा उनीहरू पर्नेछन्।
But this is reserved for believers.
अनि तर यो न्याय जुन छ त्यो चाहिँ विश्वासीहरूको लागि आउने न्यायको बारेमा यो 10 अध्यायमा 10 पदमा भनिएको, सबै ख्रिस्टका न्याय आसनको सामने खडा हुनुपर्छ। यो चाहिँ हरेक क्रिस्चियनहरूले पनि ख्रिस्टको न्याय आसनको सामने खडा हुनुपर्छ यो भनिएको छ।
And Paul knows that he must give an account for all of his actions.
अनि पावललाई प्रष्ट थाहा छ त्यो न्याय आसनको अगाडि ख्रिस्टको अगाडि उसले गरेका सम्पूर्ण कुराको हिसाब त्यहाँ बुझाउनु पर्छ।
And we must also.
हामीले पनि त्यो दिन चाहिँ क्रिस्चियन भएर पनि हामीले जे गरेका छौँ त्यसको हिसाब ख्रिस्टको न्याय आसनको सामुन्ने हामीले दिनुपर्नेछ।
Now, in English, I think it talks about a peer. In Nepali, I think it talks about samune kara hunuparcha, in other words, stand in front of. A peer, let me just talk about what a peer means here.
अनि वास्तवमा अङ्ग्रेजीमा चाहिँ एपियर भनेको चाहिँ त्यहाँ देखा पर्नुपर्छ। वी मस्ट अल पियर देखा पर्नुपर्छ।
It means that we must be completely opened up before someone else.
अनि त्यो अङ्ग्रेजीमा चाहिँ एपियर भनेको चाहिँ देखा पर्ने, अनि यसको खास अर्थ चाहिँ हामी भित्रैदेखि बाहिरसम्म जे छौँ पूर्ण रूपमा खुल्ला अरूको अगाडि खुल्ला हुनुपर्छ त्यो बेलामा चाहिँ।
That means my motivations, for instance, tonight, my preparation, my prayer, all of this will be revealed. Who am I really?
अनि वास्तवमा त्यो एपियर हुने कुरा भनेको चाहिँ उदाहरणको लागि उहाँले आज भन्दै हुनुहुन्थ्यो, आज तपाईँलाई वचन दिँदाखेरि उहाँले के प्रिपेयर गर्नुभयो, कति प्रार्थना गर्नुभयो, त्यसको लागि के सोच्नुभयो, त्यहाँ जे जे तपाईँ जे हुनुहुन्छ त्यो भित्र सबै बाहिर त्यहाँ देखा पर्नुपर्छ, देखा पर्छ सबै अरूको अगाडि।
Now we know that we can maybe fool other people, but we can't fool God, no question.
अनि हामीलाई थाहा छ हामी अरू मान्छेहरूलाई चाहिँ छक्याउन सक्छौँ, तर हामीले परमेश्वरलाई कहिल्यै छक्याउन सक्दैनौँ।
And this is not a judgment unto punishment.
अनि वास्तवमा त्यो न्याय चाहिँ दण्ड दिने न्याय होइन,
This, because Christ died, there is no punishment left for sin for a believer.
अनि यदि कसैले पक्का ख्रिस्टमा विश्वास गरे छ भनेदेखि चाहिँ त्यो पापीको लागि चाहिँ ख्रिस्ट मर्नुभयो र दण्ड तिरिदिनु भयो, त्यसकारण त्यो दण्ड चाहिँ यसुमा विश्वास गरे मान्छे विश्वासीको लागि चाहिँ अब उहाँले लिइसक्नुभयो, उसलाई त्यसको दण्ड छैन, पापको दण्ड छैन।
Romans 8 tells us there is therefore no condemnation for those who are in Christ Jesus.
अनि रोमी 8 अध्यायमा त्यही कुरा भनेको छ, कोही ख्रिस्टमा छ भने उसलाई कुनै दण्डको आज्ञा छैन।
But this judgment will reveal before everyone who is standing there exactly what you and I were doing on the earth.
अनि यहाँनिर दोस्रो कोरन्थी 5:10मा भनेको जुन न्याय छ ख्रिस्टको न्याय आसनको अगाडि, त्यतिखेर चाहिँ तपाईँ र म त्यहाँ जतिजना जो परमेश्वरको अगाडि खडा हुन्छन् सबैको अगाडि चाहिँ हामीले गरेको कुराहरू हाम्रो भित्र बाहिर सबै हामी को हौ त्यो पुरा त्यहाँ प्रष्ट देखा पर्छ।
And we just talked about pleasing God. So right now, me and you and everyone, either we're pleasing God or not,
अनि
this
वास्तवमा
very moment.
परमेश्वरलाई प्रसन्न बनाउने, परमेश्वरलाई खुसी बनाउने कुरा जुन पावलले भनेको हामीले हेरेका थियौँ, अनि अहिले नै तपाईँ र मेरो जीवनमा तपाईँ र म परमे कि चाहिँ हामीले जे गर्छौँ, जे सुन्छौँ, जे विचार गर्छौँ, कि चाहिँ परमेश्वरलाई प्रसन्न गरिरहेछौँ कि चाहिँ गरिरहेका छैनौँ।
And this is not a joke.
अनि वास्तवमा यो चाहिँ ठट्टा गर्ने कुरा होइन।
Now, how does God accomplish this judgment?
अनि यो न्याय जो ख्रिस्टको न्याय आसनको अगाडि जुन न्याय हुन्छ, यसुले ख्रिस्टले चाहिँ त्यसलाई कसरी न्याय पुरा गर्नुहुन्छ?
There are three pictures here that are related to the idea of judging.
अनि यहाँ न्याय गर्ने कुरामा त्यो सम्बन्धमा तिनवटा चित्र कुरा चाहिँ चित्रण गरिएको छ यहाँनिर।
One of them is he sticks what we have done into the flames of a fire, and what is good will come out.
अनि एउटा चाहिँ उहाँले हामीले जे जे गरेको छ आगोमा हालिदिनुहुन्छ, अनि जे असल छ त्यो चाहिँ आगोले जल्दैन।
So if it's wood, hay, and stubble, as it says in 1 Corinthians, I think, it'll burn up.
अनि पहिलो कोरन्थी तिन अध्यायमा त्यो त्यहाँ चाहिँ काठ पराल कि यस्ता कुराहरू छन् भने त्यो चाहिँ सबै जल्छ, त्यो आगोमा हालेपछि त्यो एक थोपो पनि रहँदैन, सबै खरानी हुन्छ।
But if it is precious metal like gold or silver, it will come out as something worthwhile.
तर त्यो बहुमूल्य पत्थर अथवा बहुमूल्य धातुहरू छन् सुन चाँदी भनेदेखि चाहिँ त्यो आगोको ज्वालाले त्यसलाई छुनु सक्दैन, त्यो जस्तो छ त्यस्तै बस्नेछ, त्यो आउनेछ।
So we could be very busy with wood, hay, and stubble and not have anything at this day of judgment.
अनि वास्तवमा हामी आजको दिनमा एकदम व्यस्त भएर गरिरहेछौँ होला, तर हाम्रो चाहिँ खालि काठ र पराल को हिसाबले मात्रै गरिरहेछौँ। जुन दिन न्यायको दिनमा आगोमा हालिन्छ के पनि बाँकी बस्दैन।
But my hope and for you and for me is that we will have something lasting and precious to show the Lord.
अनि उहाँले भन्नुहुन्छ मेरो आशा तपाईँको लागि र मेरो लागि त्यो चाहिँ त्यो हो कि हामीले जब प्रभुको अगाडि हामी देखा पर्छौँ उहाँको न्यायमा त्यो नाश नभएर त्यो रहिरहने कुनै कुराहरू चाहिँ हामीले गरेको कुराहरूमा हुन सकोस् जसद्वारा हामीले प्रतिफल पाउन सक्छौँ।
The second picture about judgment is like taking a Swiss watch apart with the back off and all the little pieces one by one.
अनि दोस्रो चित्रण चाहिँ तपाईँलाई स्विस घडी थाहा चाहिँ छैन, घडी महत्त्वपूर्ण स्विसहरूले बनाएको, त्यो स्विस घडीलाई चाहिँ पछाडिबाट फुकालेर एक एक गरेर सबै कुरा निकालेको जस्तो।
And in the process, everything is being manifest. Nothing's being left out because you can't take the bottom part out without taking the top part out.
अनि त्यो स्विस घडी तपाईँले खोलेर निकाल्नु हो भनेदेखि चाहिँ माथि माथिको पहिला कुरा सब सबै ननिकालिकन मुनि मुनिको तलको कुरा चाहिँ निकाल्नु मिल्दैन, त्यसैले सबै कुरा निकाल्नु पर्छ।
And then the last idea associated with judgment is that God's going to judge the true motives of my heart, and only God knows that.
अनि अन्तिम चित्रण चाहिँ परमेश्वरले चाहिँ मेरो हृदयको अथवा हाम्रो हृदयको साँचो धारणा के छ, साँचो सोच के छ त्यसलाई जाँच्नुहुन्छ। अनि त्यो केवल परमेश्वरलाई थाहा छ, कसैलाई थाहा हुँदैन। हाम्रो आफ्नो हृदयको धारणा एटिच्युड चाहिँ परमेश्वरलाई सब थाहा हुन्छ।
Why did I do what I did?
मैले जे जे गरिरहेको छु अथवा गरेँ त्यो किन गरेको थिएँ, त्यो मोटिभ
And was it for personal glory?
कि त्यो गरेको चाहिँ मेरो आफ्नो व्यक्तिगत महिमा व्यक्तिगत फाइदा
Or for pleasing people?
कि मानिसहरूलाई खुसी बनाउने, अल्सो पर्सनल
Or many other things could be there, but
अरू किसिमको लागि।
hopefully pleasing God was the only reason.
तर हामीले गरेको कुराहरू जे जे होस् केवल परमेश्वरलाई प्रसन्न उहाँलाई खुसी बनाउने उहाँको महिमाको लागि मात्र गरिएको होस्।
And for Paul, we've already said it, but he made his aim to please the Lord in all that he did all the time.
अनि हामीले अघि नै भनिसक्यौँ पावलको निम्ति चाहिँ उनले जे जे गरेका थिए जे जे गर्दै थिए उनको एउटै लक्ष्य थियो, त्यो के हो भने परमेश्वरलाई प्रसन्न बनाउने। परमेश्वरलाई खुसी नहुने कुराको उनलाई मतलब थिएन, जे कुराले परमेश्वरलाई खुसी बनाउँछ उनले गरेका सबै कुराहरू परमेश्वरलाई खुसी बनाउने कुरामा हुन्थ्यो।
And this fact should cause us to live soberly. I don't know if that's a good word or not.
यो
Soberly
कुरा चाहिँ हामीलाई सोबर भनेको चाहिँ सही प्रकारले ठिक ठिक प्रकारले हामी साँचो प्रकारले हामी जिउन सकौँ, इमान्दार प्रकार।
it does not mean that we should live in fear, however.
तर त्यसको मतलब हामी डरले जिउने पनि होइन।
The weight of the reward will depend on how I live for God.
अनि वास्तवमा हामीले पाउने प्रतिफल अथवा हामीले पाउने इनामको महत्त्व अथवा त्यसको मूल्य चाहिँ तपाईँ र मैले परमेश्वरको लागि कसरी जिएका छौँ त्यसको आधारमा हुन्छ।
Sorry, my phone disappeared. So let's look at verse 11 here.
11 पद
Yes, Karen. Yeah. Prabhuko bhai ta garera hami manisharulai manaunchon. Tara hami je chon parmeshwarle januhuncha. Rama asha garchu. त्यो तिमीहरूको विवेकमा पनि प्रष्ट होला. Now, well, okay. There's a little bit of difficulty here. His church in Corinth sometimes thought Paul was crazy.
अनि वास्तवमा यहाँ अलिक यो विषयलाई विचार गर्न अलिक गाह्रो छ। कोरन्थको मण्डलीले चाहिँ कतिचोटि पावललाई चाहिँ उनले गरेको कुरालाई चाहिँ क्रेजी भनेको चाहिँ अलिकति पावललाई चाहिँ आई डोन्ट नो क्रेजी इन अ पागल
That's maybe okay. Maybe okay. But yeah,
आउट अफ द
I think,
वर्ल्ड आउट
yeah,
अफ द वर्ल्ड
I think in some ways, because Paul was so intensely in love with Jesus Christ that some people just didn't understand him.
अनि त्यो पावललाई पागल भनेको चाहिँ अङ्ग्रेजीमा आउट अफ दिस वर्ल्ड भन्छ। मान्छेको सोच विचार भन्दा चाहिँ पावलले गरेको कुरा एकदम फरक उनीहरूलाई लाग्थ्यो अनि कतिजना मान्छेहरूलाई गाह्रो हुन्थ्यो। अनि किनभनेदेखि पावल चाहिँ येशु प्रभुलाई यति प्रेम गर्थे र स्वर्गीय कुराहरूमा यति उनको त्यो भित्रदेखिको भावना थियो त्यो कुरा गर्दा धेरै मान्छेले चाहिँ त्यो कुरो बुझ्नलाई गाह्रो थियो।
And I was thinking today, this is not in the message, but there are other passages that show Paul's intensity. One of them is in Philippians. He says, "For me to live is Christ, to die is gain."
अनि वास्तवमा पावलले फिलिपीको पत्रमा अरू पत्रमा पनि यस्तो कुराहरू लेखेको छन्। अनि उनले अझै त्यसमा आफ्नो कति मन लगाएर उनले त्यो कुरा भनेका छन्। अनि फिलिपीमा उनले लेखेका छन् मेरो निम्ति चाहिँ जिउनु ख्रिस्ट हो भनेदेखि मर्नु चाहिँ लाभ हो। उनको साँचो विचार चाहिँ यस्तो थियो।
Now, I can see where some people, when they hear that, if they weren't true believers, they might think, what is wrong with this guy?
अनि त्यो खालको मर्नु चाहिँ निको भनेर जब मान्छेले भन्छ भनेदेखि कति मान्छेहरूले चाहिँ विचार गर्थे होला नि कि के भन्न खोजेको उनीहरूले यो बुझ्न सक्दैन थियो होला।
But I think when we get to heaven and we see Paul with his reward compared with ours, we're going to be the ones that are ashamed.
अनि वास्तवमा जब हामी स्वर्गमा हुन्छौँ पुग्नेछौँ अनि पावल त्यहाँ हुनेछन् अनि त्यतिखेर पावलको इनाम जे छ जति ठुलो छ अनि हाम्रो इनाम कस्तो हुन्छ वास्तवमा हामीलाई लाजमर्दो हुनसक्छ त्यतिखेर किनभने हामीले सही प्रकारले आज यो कुरालाई जिएका छैनौँ भने।
In eternity, I don't think anyone of us is going to look back and say, I sure wish I had earned more money than I did when I was alive on the earth.
अनि वास्तवमा जब हामी त्यो अनन्तको जीवनमा पुग्छौँ त्यो परमेश्वरको उपस्थितिमा पुग्छौँ त्यतिखेर मान्छेले यस्तो विचार कहिले गर्दैन थियो होला किनभनेदेखि फेरि म जुन बेलामा संसारमा थिएँ अथवा मेरो पहिलाको जीवनमा मैले योभन्दा अझै बढी पैसा कमाउनु पाएको भए हुन्थ्यो भने त्यो सोच चाहिँ आउँदैन पक्का पनि।
I think we might say when we reach that spot that we would say, I wish I had laid up more treasure in heaven than I did.
तर बरु यस्तो कुरा त्यतिखेरको मान्छेको लागि सोच हुन्छ त्यो के हो भने त्यहाँ संसारमा हुँदाखेरि जति सम्पत्ति जति समय जति कुराहरू थियो मैले अझै बढी परमेश्वरको लागि दिन पाएको भए चाहिँ हुन्थ्यो किनभने त्यसले चाहिँ स्वर्गमा बढी इनाम हुन्थ्यो त्यसो भन्
Or we might say to ourselves, wow. How many opportunities I missed to tell my friends and neighbors about Jesus Christ.
अनि सायद त्यतिखेर कति मान्छेले विचार गर्थ्यो होला कति धेरै मौका गुमाएँ मैले, मेरो परिवार, मेरो इष्टमित्र, मेरो साथीहरू, मेरो छिमेकीहरूलाई येशु प्रभुको बारेमा भन्ने कुरा मैले भनेन, कति ठुलो मौका मैले गुमाएछु, त्यो सायद त्यसो भन्छ होला।
All right, we're continuing on Pad 12 and it's continuing to talk about their thoughts toward Paul, and he's really not very worried about that.
अनि यहाँनिर 12-13मा हामीले हेर्छौँ, त्यहाँ चाहिँ उनीहरूको पावलप्रतिको विचारको बारेमा छ, जुन चाहिँ उनी चाहिँ त्यसको बारेमा खास चिन्ता गरेका छैनन्।
Here he goes, Bara. हामी फेरि तिमीहरूका सामु आफ्नो तारिफ गर्छौ गर्दैनौ तर तिनीहरूलाई हामी मा गर्व गर्ने मौका दिइरहेछौ ताकि तिनीहरूलाई जवाफ दिने सक जसले मानिसका हृदयको कुरामा होइन तर बाहिर कुरामा गमन गर्छन्। यदि हाम्रो होस ठेगाना छैन भने यो परमेश्वरको निम्ति हो, अनि यदि हामी ठिक होसमा छौ भने यो तिमीहरूको निम्ति हो। I don't know if that made sense to you or not, but that's he's talking about whether he's clear or not clear. And if he's clear, it's for their benefit. If he's not clear, it's in God's hands.
अनि वास्तवमा यहाँ तपाईँले बुझ्नुहुन्छ होला, यहाँ प्रष्टै छ, त्यो के हो भने पावललाई मान्छेले पागल भनिरहेछन् होला, तर उनले भनेको कुरा उनीहरूले बुझ्न सकेनन् होला, तर यदि उनले भनेको कुरा उनीहरूले बुझे भने तिनीहरूलाई आशिष हुन्छ, यदि त्यो बुझ्न सकेन भनेदेखि परमेश्वरको हातमा छ।
Now we're going on to well he's Paul saying that they know him already, so he's not too worried whether they think he's crazy or not, because they know his manner of life, they know exactly how he brought the gospel to them. It's all very clear.
अनि वास्तवमा पावलले यहाँ के भनिरहेको छन् भने उसको जीवन चाहिँ ती मानिसहरूको अगाडि क्लियर छ, पावलको जीवन, अनि पावलको बारेमा ती मानिसहरूले प्रष्ट थाहा छ कि उसले कसरी सुसमाचार ल्याएका छन्, सुसमाचार अनुसार उसको जीवन कस्तो छ, उसको हृदय कुन कुरामा छ, यो सबै त्यहाँको मान्छेहरूले देखेका छन्, बुझेका छन्, त्यो उनले यहाँ भनेको हामी देख्छौँ।
And I said earlier, he's not worried about what some people think about him.
अनि मान्छेहरूले के भन्लान्, अरूले के सोच्लान् भन्ने विषयमा पावललाई कति पनि चिन्ता छैन।
Now, verse 14 and 15 are the key verses that we're going to focus on that relate to the idea of discipleship.
अनि चेलापनको बारेमा जुन विचार हामी गरिराखेका छौँ, त्यसको निम्ति महत्त्वपूर्ण पद चाहिँ दोस्रो कोरिन्थी 5:14-15 हामी यहाँनिर पढ्न गइरहेका छौँ।
How does Paul view discipleship as an apostle?
अनि पावलले एउटा प्रेरितको हिसाबले चेलापनलाई उनले कसरी विचार गरिराखेका थिए त?
Here we have his understanding of what the New Testament Christian should look like and what he should be living for.
अनि वास्तवमा नयाँ नियमको क्रिस्चियनहरू कस्तो हुन्छन् र उनले केको लागि जिउनु पर्छ भन्ने कुरा जो पावलले बुझेका थिए, त्यो कुराको बारेमा यहाँ प्रष्ट उनले वर्णन गरेका छन्।
So I'll read 14 र 15 अहिले। क्रिस्टको प्रेमले हामीलाई बाध्य गराउँछ किनभने हामीलाई यो निश्चय छ कि सबैको निम्ति एकजना मर्नुभएको हुनाले सबै मरे। उहाँ सबैको निम्ति मर्नुभयो ताकि बाँच्नेहरू अब उसो आफ्नै निम्ति बाँच्ने होइन तर उहाँको निम्ति बाँचुन् जो तिनीहरूका खातिर मर्नुभयो र फेरि जीवित पारी उठाइनु भयो। Is that right? Okay. Here he's talking about the love of Christ controls us, talking about all Christians.
अनि यहाँनिर पावलले भन्दैछन् ख्रिस्टको प्रेमले चाहिँ हामीलाई कन्ट्रोल गर्छ, हामीलाई बाध्य बनाउँछ हरेक विश्वासीको लागि।
And this is the love not that we have for Jesus, but the love he has for us.
अनि यो ख्रिसको प्रेम भनेको चाहिँ हाम्रो येसुलाई भएको प्रेमको कुरा भन्दा पनि येसुले हामीलाई गर्नुभएको प्रेमको कुरा हो यहाँनिर।
And he's saying that Jesus' love for me dominates me.
अनि उसले यहाँनिर यो कुरा भन्छ, येसुले मलाई यस्तो प्रेम गर्नुभयो कि त्यो कुराले मलाई सबै कुरामा त्यसले मलाई अधीन गर्दछ अथवा चलाउँदछ।
That love from Jesus determines who I am and what I do.
अनि वास्तवमा त्यो येसुले मलाई जुन प्रेम गर्नुभयो, जस्तो प्रेम गर्नुभयो, त्यसैले म को हुँ र मैले के गर्दछु भन्ने कुराको निश्चय गर्दछ, त्यसको निर्णय गर्दछ।
Now I'm going to ask you a question. How do you know that you will not face judgment from God?
अनि एउटा प्रश्न यहाँनिर छ तपाईँहरू सबैको लागि कि तपाईँहरूले परमेश्वरबाट न्यायको सामना गर्नु पर्दैन भन्ने कुरा तपाईँलाई कसरी थाहा हुन सक्छ?
Paul says that if one died for all, then all died.
अनि पाउलले यहाँ भन्दछन्, एकजना सबैको लागि मर्नु भएकोले अब सबैजना मर्ने छन्।
And there's no judgment for a dead man.
अनि त्यसकारणले त्यो मरेको मान्छे, जो एकजना मर्नु भएको हुनाले जो अरू मरेका छन्, ती मरेकाहरूको लागि चाहिँ न्याय हुँदैन।
That is who we are in Christ. We died in Christ, but we also were raised to new life in Christ. So the old man is dead and gone.
अनि यहाँ भन्नु खोजेको कुरा चाहिँ सबै मरे भनेको चाहिँ हामी आफ्नो लागि चाहिँ ख्रिस्टमा मरेका हुन्छौँ, हामी मरेका छौँ, त्यसैले मरेको मान्छेको चाहिँ आफ्नो कुरा हुँदैन, किनभने ख्रिस्टसँगै हामी पुनरुत्थान भएका छौँ, बौरी उठाएका छौँ।
This is not something that we did, and it's not something that we agreed that Jesus do for us.
अनि वास्तवमा यो कुरा चाहिँ हामीले गरेको कारणले पनि भएको होइन, अथवा येसुले हामीलाई गर्नुहुन्छ होला भनेर हामीले उहाँसँग सहमति भएर उहाँले गर्नुभएको पनि होइन।
And we weren't even there when it happened physically.
अनि जुन बेलामा यो भौतिक रूपमा भएको थियो कि सबै मान्छेको लागि ख्रिस्ट मर्नु भएको थियो, हामी त्यहाँ थिएनौँ त्यतिखेर।
And poor Peter and John and those that were watching didn't even know what was going on when it happened.
अनि जुन बेलामा पत्रुस, युहन्ना ती मानिसहरू येशु प्रभु क्रुसमा टाँगिँदै गरेको हेरिराखेका थिए, उनीहरूले पनि प्रष्ट बुझेका थिएनन् कि के भइराखेको छ।
But God, Jesus sent his Holy Spirit to teach us what the significance of that death was so that we would be what he said, dead people.
अनि वास्तवमा उहाँले पवित्र आत्मा पठाउनु भयो, जसले गर्दाखेरि उहाँ सबैको लागि मर्नु भएको मतलब के हो र उहाँ किन मर्नुभयो र त्यो मृत्युले हामीमा के भयो भन्ने कुरा हामी बुझ्न सक्छौँ, र हामी पनि उहाँमा मरेको, आफैको निम्ति मरेको र उहाँमा जिएको जिउन सकौँ।
I'm going to repeat it again, but not going to make it forever. He died for everyone, therefore, all died.
उहाँ सबैको लागि मर्नुभयो, त्यसैले सबै मरे।
And this is an aspect of the love the Lord has for you and me.
अनि वास्तवमा प्रभुले तपाईँ र मलाई गर्नुभएको प्रेमको एउटा उदाहरण हो यो।
How many people that you know of would die for you?
तपाईँको निम्ति मरेको कोही छ? थाहा छ कतिजना मरेका छन् तपाईँको लागि?
And in Romans it says this is possible, but they're not very many.
अनि हुनसक्छ रोमीमा भनिएको छ त्यस्तो सम्भव छ, कहिलेकाहीँ कोही कोही मरेको पनि हुनसक्छ, तर धेरै छैन।
But usually when people die for other people, it's because they love them or they're pretty valuable.
अनि वास्तवमा अरू मान्छेहरू, कोही मान्छेहरू अरूको लागि मर्ने भनेको चाहिँ कि उनीहरूले बेसरी माया गर्छन् कि तिनीहरू एकदम महत्त्वपूर्ण छन्, त्यसकारण उनीहरूले त्यस्तोको लागि ज्यान दिन पनि सक्छ।
But that passage in Romans 5 says he commended his love for us while we were yet sinners, while we were rebels, while we hated him, he died for us.
अनि वास्तवमा रोमी 5:8 त्यो खण्डमा भनिएको छ, हाम्रो लागि उहाँ मर्दाखेरि त हामी उहाँको शत्रु नै थियो, अनि त्यसमा उहाँले हाम्रो लागि मरेर हामी उहाँको विरुद्धमै हुँदा पनि उहाँले आफ्नो प्रेम हाम्रो लागि प्रमाणित गर्नुभयो।
Now, it also mentions the resurrection in this verse.
अनि यो पदमा उहाँ बाँच्नु भएको, बौरी उठ्नु भएको कुरा पनि अथवा पुनरुत्थानको कुरा पनि लेखिएको छ।
And the resurrection is the glory of the entire gospel story.
अनि वास्तवमा सुसमाचारको जुन सन्देश छ त्यसको महिमा नै बौरी उठ्नु भएको कुरा हो।
Who has risen from the dead like Jesus has?
येशु जस्तै मृत्युबाट बौरी उठ्ने कोही छ र?
It is the source of new life we have in Christ.
वास्तवमा त्यो येशु प्रभुको पुनरुत्थान नै हाम्रो नयाँ जीवनको, जुन ख्रिस्ट येशुमा नयाँ जीवन छ त्यसको स्रोत चाहिँ उहाँ बौरी उठ्नु भएको कुरा नै हो।
So he loved us, he died, he was buried, he rose again. Now, that we would not live unto ourselves, but for him.
अनि उहाँ मर्नुभयो, उहाँ बौरी उठ्नुभयो ताकि हामी जो उहाँको लागि जिउँछौँ, हाम्रो लागि जिउने होइन, जो हामी उहाँमा जिउँछौँ हाम्रो लागि जिउने होइन, हामी उहाँको लागि जिउन सकौँ।
And this is just like when Jesus came up to Matthew and said, Follow me.
अनि यो चाहिँ येशु प्रभुले मत्तीलाई भेटेको बेलामा उहाँले भन्नुभयो, अब मेरो पछि लाग, त्यही कुरा यो हो।
The man who has been raised to newness of life will spend that life for God.
अनि जो जुन व्यक्ति नयाँ जीवनमा उठाइएको छ अथवा नयाँ जन्म पाएको छ उसले त्यो नयाँ जीवन चाहिँ येशुको लागि जिउनेछ।
Now, I hate to say this, but I'm going to say it anyway. If that is not true in your life, then it must be that God has not worked in your life.
अनि उहाँले भन्दै हुनुहुन्छ यो कुरा, उहाँले भन्न चाहनुहुन्छ त्यो के हो भने, यदि उहाँमा तपाईँले नयाँ जीवन पाउनु भएको छैन अथवा नयाँ जीवनमा जिउनु भएको छैन भने सायद उहाँबाट पाउने नयाँ जीवन तपाईँले नपाएको पनि हुन सक्छ।
So, who are you living for today is a question we should all ask every day, but honestly.
अनि वास्तवमा तपाईँ कसको लागि जिउनु भएको छ हामी हरेकले सोध्नुपर्छ। यदि हामी उहाँको लागि जिउँदैनौँ भनेदेखि चाहिँ सायद हामीले उहाँबाट जीवन नपाएको हुनसक्छ। त्यसैले हरेक व्यक्तिको लागि चाहिँ के आज हामी उहाँको लागि कि आफ्नो लागि के को लागि जिउँदैछौँ।
Starting in verse 16 and 17. Are we running out of time? Yes, we're getting close. Okay. Sora Satra. But Yesari Abba Upranta Hami Yaselai Manishko Drishti Kornle Herdaino Hamile Krislai Eksamai Manishko Drishti Kornle Herekotion Tara Abba Upranta wahalai tesari herna herne chaino. Yes, Karan. Koi krisma chabani tyo naya srishti ho. Purano bitieko biti gaeko cha hera naya aeko cha. That's it. Okay. So all saying we used to measure people, even Jesus, as regular humans do.
अनि पाउले भन्दछ हामी सबै कुरालाई येशूलाई पनि अरू मान्छेले हेरेको जस्तै किसिमले त्यस्तै दृष्टिकोणले हेरेर विचार गर्थ्यौँ।
Paul, before his conversion, thought Jesus was phony and false and a deceiver.
अनि वास्तवमा येशू प्रभुमा विश्वास गर्नु अगाडि पाउलले येशूको बारेमा उहाँ चाहिँ झुट्टा हुनुहुन्छ, उहाँले भनेको कुरा सही छैन त्यस्तो कुरा विचार गर्थ्यो पाउलले।
And possibly some of you, before you knew Jesus or before you knew what the gospel was, when you saw Christians, you thought they were just absolutely crazy.
अनि तपाईँहरूमध्ये कतिजना पनि जुन बेलामा तपाईँले येशूलाई विश्वास गर्नुभएको थिएन, सायद सुसमाचार सुन्दा मान्छेले क्रिस्चियनहरूले कुरा गर्दा तपाईँले पनि त्यस्तै यो झुटा हो भनेर विचार गर्नुहुन्थ्यो होला।
And we measure people as tall or short, rich or poor, smart or less so.
हामीले मान्छेहरूलाई जहिले पनि नाप्छौँ, धनी छ कि गरिब छ कि बलियो छ कि कमजोर छ कि तल अल्को छ कि होचो छ कि बुढो छ कि भर्खरको छ, त्यसरी विचार गर्छौँ।
But Paul knows Jesus now in a totally different way. He knows him as his Lord, his God, his Savior.
अनि तर पावलले अब येसुमा जीवन पाएपछि अब अर्कै दृष्टिकोणले येसुलाई उसले हेरेको छ, देखेको छ। त्यो के हो भने अब उहाँ चाहिँ परमेश्वर, उहाँ चाहिँ प्रभु, मुक्तिदाता हुनुहुन्छ, यो कुरो उसले बुझेको छ।
And truly, that knowledge comes as a result of God's Holy Spirit revealing that to us.
अनि वास्तवमा त्यो उहाँ परमेश्वर, प्रभु, सर्वशक्तिमान, उद्धारकर्ता हुनुहुन्छ भन्ने जुन ज्ञान हामीमा आउँछ, त्यो चाहिँ जब उहाँको पवित्र आत्मा हामीमा आएर हामीलाई ज्ञान बुझाउनुहुन्छ, तब हामीले त्यो ज्ञान पाउँदछौँ।
And in verse 15 or 17, Paul says a man is either in Christ or he's not in Christ.
अनि वास्तवमा 17मा हेर्दाखेरि चाहिँ कुनै पनि व्यक्ति कि चाहिँ ख्रिस्मा हुन्छ कि चाहिँ ख्रिस्मा हुँदैन।
And there are really no other divisions among people. You're either in Christ or not in Christ, as far as anyone in this world's concerned.
अनि यो संसारको मान्छेहरूको बारेमा विचार गर्दा पनि त्यही दुई किसिमको मात्रै, कि चाहिँ उनीहरू ख्रिस्मा छन् कि चाहिँ उनीहरू ख्रिस्मभन्दा बाहिर छन्।
And if we're part of the old creation, then we're not part of the new creation.
यदि हामी पुरानो जीवनमा छौँ, पाप स्वभावमा छौँ भनेदेखि नयाँ जीवनमा, नयाँ सृष्टिमा हामी छैनौँ।
And if we die in our sins as a member of the old creation, we face eternity without hope and a terrible prospect.
अनि यदि हामी पुरानै स्वभावमा रहन्छौँ, नयाँ कहिले ख्रिस्मा भएनौँ, र हामी पुरानै स्वभावबाट मर्यौँ भने त्यही पापको दण्डमा अनन्तसम्म हामीले कष्ट भोग्नेछौँ, तर हामीलाई नयाँ कुरा थाहा पनि हुने छैन।
Hebrews 9:27, not 27, 27, is that right? Says, it is appointed unto man once to die, and after that, the judgment.
अनि वास्तवमा हिब्रू 9:27मा भनेको छ, हरेक मान्छेले एक दिन मर्नुपर्छ र न्यायको सामना गर्नुपर्छ।
After death, there is no chance to redo anything at that point.
अनि शारीरिक रूपमा जब मान्छे मरिसक्छ भनेदेखि अब उसले फेरि त्यसलाई फर्काएर नयाँ बनाउन सक्दैन, उसले फेरि अर्को मौका पाउँदैन। शरीरमा मरिसकेपछि सिद्धि हो।
That's why the opportunity we have now is so important.
त्यसैले नै अहिले समय छँदै जो मौका छ तपाईँहरू मेरो लागि, यो चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हो।
And for those who do not know Jesus, very important.
अनि यसुलाई नचिन्नेहरूको लागि चाहिँ यो समय एकदमै महत्त्वपूर्ण छ।
Now, verses 18 देखि 20 सम्म, we'll read. This is the end of our discussion. We're not going to read ectes or
एक्काइस
ekais. Sorry. Goodness gracious. Atara deki. Yo sabai parmeshwar bata baeko ho, jasle hamilai Christwara afu sanga milafma liaunubayo, ra hamilai milafma sewa dinubayo, artat swayam Christma. Hunubayara parmeshwarle sansarlai afusanga milafma leo dei hunahuntio. Diniharuka aparad ka leki leka naliera milap garauna kamko sandesh wahale hamilai sumpi dinubayeko cha. Yes, Karan. हामी ख्रिस्टका राजदूतहरू हौ र परमेश्वरले हामीद्वारा अनुरोध गरिरहनु भएको छ. ख्रिस्टकै पक्षमा हामी तिमीहरूलाई बिन्ती गर्छौँ कि तिमीहरू परमेश्वरसँग मिलापमा आओ. The key word in this section is reconciliation.
अनि यो खण्डमा मुख्य शब्द भनेको चाहिँ मिलाप अथवा सम्बन्धमा आउने।
Reconciliation means a relationship that has been broken, it comes back together.
अन्त सम्बन्धमा आउने भनेको चाहिँ त्यो सम्बन्ध जुन चाहिँ रिकन्सिलिएसन भनेको सम्बन्ध जो चाहिँ टुटेको थियो अब फेरि जोडिन्छ, मिलाप हुन्छ।
Usually, two people have to do this in order to make it work.
अनि मिलाप हुनलाई चाहिँ दुईटा व्यक्तिको बिचमा हुनुपर्छ त्यो साँचो मिलाप हुनलाई।
And we could find many examples. I'm just picking one at random from a marriage, for instance.
अनि यसको लागि यो मिलापको सम्बन्धमा टुटेर फेरि जोडिएको कुराको सम्बन्धमा धेरै उदाहरण हामी गर्न सक्छौँ, तर एउटा विवाहको बारेमा एउटा उदाहरण हेर्न सक्छौँ।
And for instance, the man in the marriage might criticize his wife for any number of reasons.
अनि हुनसक्छ विवाहमा पतिले चाहिँ आफ्नो पत्नीको बारेमा केही कुरा काट्न सक्छ कुनै पनि विषयमा।
I learned very early in my marriage not to criticize my wife for anything.
अनि उहाँले भन्दै हुनुहुन्छ, वी अल लर्न द्याट, उहाँले भन्दै हुनुहुन्छ विवाहको एकदम सुरुकै दिनमा उहाँले सिक्नुभयो कि श्रीमतीको निन्दा गर्नु हुँदैन कहिले
But
पनि।
that's aside. This criticism hurts her, and as a result, maybe she decides to become less intimate or affectionate.
अनि त्यो निन्दा गर्दाखेरि चाहिँ कुरा काट्दाखेरि चाहिँ चित्त दुखाउँछ श्रीमतीले, अनि त्यसपछि धेरै नजिक हुन सक्दैन।
And the break between them grows, becomes worse and worse.
अनि त्यो पति र पत्नीको बिचमा त्यो त्यो खाडल चाहिँ ठुल्ठुलो हुँदै जान्छ।
And in order to reconcile, each one must deal with the issues that drove them apart.
अनि वास्तवमा त्यो फेरि सम्बन्ध जोड्नलाई चाहिँ प्रत्येकले एक अर्काले जे गरेको छ त्यो कुराले चाहिँ त्यो सम्बन्धमा उनीहरूलाई टाढा बनाउने काम गर्यो, त्यो कुराहरूको बारेमा उनीहरूले मिलाउनु पर्ने हुन्छ।
The husband needs to stop criticizing, the wife needs to stop reacting.
अनि पतिले चाहिँ श्रीमतीको कुरा काट्नु हुँदैन, निन्दा गर्नु हुँदैन, अनि श्रीमानले अनि श्रीमतीले चाहिँ उसको रियाक्सन गर्ने भनेको चाहिँ ठुस परेर टाढा हुने, त्यो कुरा उसले पनि गर्न रोक्नुपर्छ।
And it's usually not enough if one wants to restore the relationship, but the other one doesn't.
अनि वास्तवमा पति र पत्नी मध्येमा एउटाले चाहिँ एकदम सम्बन्ध जोड्ने इच्छा छ, अर्कोले चाहिँ त्यसको मतलब राखेन भने काम लाग्दैन।
Now, we're talking about our relationship with God, and I just use that as a picture of what is involved in reconciliation.
अनि हामीले चाहिँ परमेश्वरसँगको सम्बन्धमा हामी कसरी आउँछौँ भन्ने कुराको उदाहरण हेर्दैछौँ, अनि त्यसमा चाहिँ के कुरा हुनुपर्छ जसले चाहिँ हामी सम्बन्धमा साँच्ची नै आउन सक्छौँ, ती कुराहरूको एउटा उदाहरण हामीले विवाहको बारेमा हेरेर हामी बुझ्दछौँ।
And Isaiah 53:6 says, "We all like sheep have gone our own way."
अनि यसैया 53:6 छ, भेडाहरू जस्तै हामी सबै बरालिएका छौँ।
That's bad enough, but in essence, what we have all said to God is, "We don't want you to rule over us."
अनि वास्तवमा हामी भेडा जस्तै बरालिएको मात्रै होइन, हामीले परमेश्वरको बारेमा त्यस्ता कुराहरू भनेका हुन्छौँ जुन कुरा चाहिँ परमेश्वरलाई मन नपर्ने खालको हुन्छ, त्यसरी हामी हरेक नै परमेश्वरबाट टाढा भएका छौँ।
And like those sheep, we want to choose our own way. We don't want God telling us which way to go.
अन्ति भेडा जस्तै बरालिएको भेडाहरू के हुन्छ, भेडाले आफ्नै बाटो गइराखेको हुन्छ, उसले अरू बाटो खोजिराखेको हुँदैन।
Now, in this relationship, God did nothing wrong to us, but the relationship is broken.
अनि वास्तवमा यो मानिस र परमेश्वरको बिचको सम्बन्धको सम्बन्धमा परमेश्वरले चाहिँ केही गल्ती गर्नुभएको छैन, उहाँको केही छैन यसमा, र पनि सम्बन्ध चाहिँ टुटेको छ।
But God, even in that situation, even though he was hurt by our actions and our words, he took the initiative to restore the relationship with us.
अनि परमेश्वरले हामीले अथवा मानिसले परमेश्वरलाई चित्त दुखाएको, मानिसले आफ्नै मूर्खताको कारणले आफ्नै बाटो लागेर यो सम्बन्ध बिगारेको भए तापनि परमेश्वर फेरि त्यो सम्बन्ध मानिसहरूसँग स्थापित गर्न चाहनुहुन्छ।
And he dealt with our problem, which was rebellion, at the cross.
अनि वास्तवमा हाम्रो समस्या परमेश्वरसँग सम्बन्ध नहुनु को कारण चाहिँ हाम्रो विद्रोहीपन, हाम्रो आफ्नै बाटोमा हिँड्ने कुराहरू, अनि त्यसलाई चाहिँ परमेश्वरले क्रुसमा त्यो जुन काम गर्नुभयो त्योद्वारा चाहिँ मानिसहरूलाई त्यो विद्रोहबाट फेरि परमेश्वरले आफ्नो सम्बन्धमा ल्याउनुभयो।
Now, there's nothing between God and us because of the cross.
अनि वास्तवमा क्रुसमा भएको येशूको कामको कारणले मात्र अब परमेश्वर र मानिसहरूको बिचमा कुनै समस्या बाँकी रहेको हुँदैन।
He is waiting with open arms to receive all who will return to him.
अनि वास्तवमा उहाँ चाहिँ आफ्नो हात खोलेर पर्खिराख्नु भएको छ ती मानिसहरू जो उहाँतिर फर्कन्छ।
But for any who do not return, there is no reconciliation.
तर मानिसहरू आफै फर्किएनन् उहाँ कहाँ भने उनीहरूको लागि परमेश्वरसँग मिलाप छैन।
For those who heed the word that we just read, be reconciled to God, there is restoration of the fellowship,
तर
the
तीहरू
relationship.
जो परमेश्वरमा आउँछन् उनीहरू परमेश्वरले येशु ख्रिस्टद्वारा आफैमा मिलापमा ल्याउनु भएको हुन्छ र त्यस्ताहरू चाहिँ अब परमेश्वरसँग उनीहरूको सङ्गति भएको हुन्छ।
And it's very much like the story of the prodigal son in Luke 15.
अनि लुका 15 अध्यायमा उडाउ पुत्र एकलौटे पुत्रको बारेमा जुन चाहिँ कुरा येशु प्रभुले भन्नुभएको छ त्यो त्यसको एउटा चित्रण हो।
The younger son had done many things to offend the father.
अनि वास्तवमा त्यो सानो चाहिँ छोरा उडाउ पुत्रले चाहिँ परमेश्वरको विरुद्धमा धेरै कुरा गल्ती गरेको छ।
But the father had forgiven the son even before he returned.
अनि तर पिताले चाहिँ त्यो छोरा घरमा फर्केर आउनुभन्दा पहिला नै क्षमा दिइसक्नु भयो।
And Chema involves great loss as well because the father gave up much in order to receive the son back.
अनि परमेश्वरले दिने क्षमामा चाहिँ धेरै ठुलो नोक्सान अथवा भोग्नु पर्ने हुन्छ, मूल्य चुकाउनु पर्ने हुन्छ, किनभनेदेखि छोरालाई प्राप्त गर्नलाई परमेश्वरले धेरै कुरा दिइसक्नु भएको छ।
But the younger son had to return to have the relationship restored.
तर त्यो परमेश्वर पितासँग आफ्नो पितासँगको सम्बन्ध फेरि स्थापन गर्न त्यो गएको छोरा चाहिँ फर्केर पिताकोमा आउनु पर्थ्यो।
And that's the good news we proclaim to anyone. Jesus has died so that you might return to the Father.
अनि त्यही हो खुसीको खबर, हामी हरेकलाई भन्नुपर्छ येशू प्रभु मर्नुभयो, मर्नु भएको छ ताकि प्रत्येक चाहिँ आफ्नो पिता कहाँ फर्केर आउन सकुन्।
The good news is that God has already made the way for us to return to Him by punishing our sin in Jesus on the cross.
अनि त्यो खुसीको कुरा चाहिँ के हो भने परमेश्वरले आफ्नो पुत्रलाई हाम्रो पापको लागि क्रुसको दण्ड भोग्न दिनुभयो र उहाँले त्यो सबै पुरा गर्नुभयो ताकि हामीहरू जो परमेश्वरबाट टाढा भएका थियौँ हामी फर्केर फेरि परमेश्वरको सम्बन्धमा आउन सकौँ।
And we must tell the sinner to be reconciled to God because the issue that made the relationship difficult has been resolved.
अनि हामीले मानिसहरूलाई भन्नुपर्छ परमेश्वरको सम्बन्धमा आऊ किनभनेदेखि जुन कुराले परमेश्वरको सम्बन्ध टुटाएको छ त्यसको समाधान चाहिँ येशू ख्रिस्टले गरिसक्नु भएको छ।
And if you remember how the son returned to the father, he said, "Make me your servant. I'll do anything to live in your house."
अनि तपाईँले सम्झनु भयो भने त्यो एकलौटे पुत्रको त्यो लुका 15 जब त्यो पुत्र फर्केर आउँछ उसले के भन्छ, तपाईँको घरको एउटा दाससम्म पनि मलाई बनाउनु भयो भने मलाई पुग्छ, उसको सोच त्यस्तो छ।
So in summary, discipleship for Paul means the purpose of the death and resurrection of Jesus Christ is that those who receive that life should use that life for God.
अनि वास्तवमा पाउलले यहाँ भनेको सुसमाचारको एउटा कुरा चाहिँ यो गवाहीको कुरा चाहिँ त्यो छ कि जो परमेश्वरमा आउँछ येशु ख्रिस्ट उनीहरूको लागि मर्नु भएको छ र अब येशुमा उनीहरू परमेश्वरको सम्बन्धमा आएर उहाँमा अब जिउन सक्छ।
And if that's not true in your experience, God has not done a work in your life.
अनि उहाँ यदि तपाईँको जीवनमा तपाईँ परमेश्वरको लागि जिउनलाई सक्नु भएको छैन अथवा परमेश्वरको सम्बन्धमा मिलाप आउन सक्नु भएको छैन भने सायद तपाईँ अझै परमेश्वरमा पक्का आइसक्नु भएको छैन होला।
And in that condition, you need to be reconciled to him.
त्यसकारणले यदि त्यस्तो अवस्था छ भनेदेखि उहाँको लागि तपाईँ जिइराख्नु भएको छैन भनेदेखि चाहिँ तपाईँ उहाँ कहाँ पूर्ण रूपमा आउन सक्नुहुन्छ, उहाँको सम्बन्धमा गाँसिन सक्नुहुन्छ, त्यसपछि उहाँद्वारा तपाईँ उहाँको लागि जिउने कुरा पाउनुहुन्छ।
You might say, well, I've repented, or you might say, I believed, but if you've not been reconciled to God, there's something lacking in your life.
अनि तपाईँले भन्नुहुन्छ होला मैले पश्चाताप गरिसकेँ अथवा मैले विश्वास गरिसकेँ तर तपाईँ परमेश्वरको सम्बन्धमा सङ्गतिमा हुनुहुन्न भने सायद अझै केही कुरा बाँकी छ।
That's our lesson for tonight. Thank you for listening.
आजको वचन चाहिँ सन्देश चाहिँ यति हो। धन्यवाद।